लैङ्गिक हिंसा कम गर्न महिलालाई आर्थिक रूपमा बलियो बनाउनु पर्ने सरोकारवालाको जोड, वीरेन्द्रनगरमा सुझाव संकलन।
वीरेन्द्रनगर नगरपालिकाले विकल्प नदिएर हटाउँदा मर्का परेको फुटपाथ व्यवसायीको गुनासो, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्ने नगरपालिकाको भनाई।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्त, 14 वर्षमा 60% मात्रै काम सम्पन्न।
र घरेलु टोली बङ्गलादेशलाई हराउँदै नेपाल एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबलको फाइनलमा उपाधिका लागि मालदिव्सको सामना गर्ने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्र मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। लैङ्गिक हिंसा कम गर्न महिलालाई आर्थिक रूपमा बलियो बनाउनु पर्ने सुर्खेतको वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीले जोड़ दिएका छन्। लैङ्गिक हिंसा विरूद्धको प्रदेश स्तरीय अन्तर्क्रियाका सहभागीले महिलालाई सबल र सक्षम बनाउन सके मात्र परिवारमा आर्थिक समृद्धि हुने बताएका छन्। कार्यक्रमका सहभागीले कर्णाली प्रदेशमा लैङ्गिक हिंसाका घटना न्यूनीकरण गर्नका लागि लैङ्गिक समानताका कार्यक्रमहरूमा संसारण गर्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको अभियान वर्ष 2076 वार्षिक कार्यान्वयन कार्ययोजना मसुदामाथि छलफल समेत भएको छ। कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशमा गरिबी र पूर्वाधारको विकास गर्न सके मात्र समृद्ध प्रदेश बन्ने बताउनु भएको छ। उहाँले महिलाहरूको आर्थिक अवस्थालाई मजबुत बनाउन कर्णाली सरकारले विभिन्न खालका स्वरोजगारमूलक कार्यक्रमहरू संचालन गर्ने बताउनु भएको छ। कार्यक्रममा सामाजिक विकास मन्त्री दलर रावलले कर्णालीमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिने उल्लेख गर्नुभएको छ। उहाँले हरेक महिला सक्षम हुनका लागि आर्थिक पाटो बलियो हुनुपर्ने भन्दै यसका लागि सरकारले विभिन्न खालका कार्यक्रमहरू संचालन गर्ने तयारीमा रहेको बताउनु भएको छ। यस्तै भूमि व्यवसाय कृषि तथा सहकारी मन्त्री विमला केसीले महिलालाई आर्थिक रूपले सशक्त बनाउने खालका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा फुटपाथ व्यवसाय गर्दै आएका व्यवसायीहरूले नगरपालिकाले आफूहरूलाई वैकल्पिक व्यवस्था नगरे हटाएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले नगरपालिकाका कुनै स्थानमा आफूलाई व्यवस्था नगरेरै नगरपालिकाले जबरजस्ती हटाएको भन्दै गुनासो पोखेका छन्। वीरेन्द्रनगरका विभिन्न सडक छेउछाउमा ससाना व्यवसाय गर्दै आएका उनीहरूले आफूहरूको पालन पोषण गर्ने जिम्मेवारी नै त्यही भएको भन्दै नगरपालिकाले हटाएको भन्दै गुनासो पोखेका हुन्। फुटपाथ व्यवसाय महासङ्घका अध्यक्ष प्रदीप माकुनेले सानो व्यवसाय गरेर नै घर व्यवहार चलाइरहेका परिवारको अहिले बिचल्ली भएको भन्दै तत्काल वैकल्पिक व्यवस्था गरिदिन माग गर्नुभयो।
छिट्टो चाहिँ अब भनौँ न, एउटा रोडको छेउमा बसेर साँझ बिहान भनौँ न एक गाँस भात अब त्यतैबाट खाएर आफ्नो जीवन यापन गर्ने जनताहरू त्यहाँ एक्कासी उठाइसकेपछि कोही एकल महिला छन्, कोही मान्छे अब श्रीमान नभएको छ, उहाँहरू एकदमै धराममा छन्। छिट्टोभन्दा छिट्टो चाहिँ वैकल्पिक व्यवस्था गर्नु पऱ्यो भनेर पेरेस विज्ञप्ति दिइसकेपछि उसले चाहिँ विज्ञप्तिमाथि छलफल गरेर ठाउँ खोजिरहेको छु भन्ने कुरा भएको छ।
यस्तै अर्का पीडित व्यवसायी गगन विकले वीरेन्द्रनगर बजार क्षेत्रभित्र नै व्यवसाय सञ्चालन गर्न वातावरण मिलाइदिन नगरपालिकासँग आग्रह गर्नुभयो।
जहाँ पहल हुन्छ, जहाँ ग्राहकहरू आउँछ, अनि त्यस्तो ठाउँमा हामीलाई जग्गा चाहियो कि। अब जस्तै कुना कुनामा दियो भने त्यहाँ के व्यवसाय चल्यो र, अनि हामीलाई अलि मान्छेको चहल पहल होस्, अलि यो उसको बसपार्कको अनि यो भ्यालीभित्रको एकदमै महत्त्वपूर्ण ठाउँ एरी चोक यो भित्रभित्र दियो भने हामीले अनि चाहिँ त्यहाँ हाम्रो व्यवसाय चल्छ र हाम्रो रोजीरोटी त्यहाँ चल्छ, त्यो हामीले इच्छा गरेका छौँ।
व्यवसायीहरूले आफूहरूको माग सम्बोधन नभए विभिन्न खालका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन्। यसअघि व्यवसायीहरूले नगरपालिकासँग वैकल्पिक व्यवस्था माग गर्दै नगरपालिकामा ज्ञापन पत्र समेत बुझाइसकेका छन्। वीरेन्द्रनगर नगरपालिकाले सडक किनारामा व्यवसाय गर्दै आएका 105 व्यवसायीलाई फुटपाथबाट हटाएको हो। यता वीरेन्द्रनगर नगरपालिकाले भने बजार क्षेत्रमा जग्गा नहुँदा समस्या भएको बताएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले सुर्खेत लगायत विभिन्न क्षेत्रबाट वीरेन्द्रनगरमा फुटपाथ गरेर बस्नेको संख्या धेरै भएकाले आफूहरूले उहाँहरूको लागि वैकल्पिक व्यवस्था गर्न नसकिने बताउनुभयो। उहाँले धेरैको मात्रामा फुटपाथ व्यवसायहरू अहिले वीरेन्द्रनगर नगरपालिकाभित्र रहेको भन्दै वीरेन्द्रनगर नगरपालिका एक्लैको प्रयासले सम्भव नभएको भन्दै यसका लागि प्रदेश र केन्द्र सरकारले पनि पहल थाल्नुपर्नेमा जोड दिनुभयो।
यसैबीच हामीले फुटपाथ व्यवसाय गर्दै आएका व्यापारीलाई तपाईँले अब नगरपालिकाबाट के अपेक्षा गर्नु भएको छ त भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
एक्कासी भात अब त्यतैबाट खाएर आफ्नो जीवनयापन गर्ने जनताहरू त्यहाँ एक्कासी उठाइसकेपछि कोही एकल महिला छन्, कोही मान्छे अब श्रीमान नभएको छ, उहाँहरू एकदमै धराममा छन्। छिट्टोभन्दा छिट्टो चाहिँ वैकल्पिक व्यवस्था गर्नु पऱ्यो भनेर पेरेसनको त्यो दिइसकेपछि उसले चाहिँ विगतमाथि छलफल गरेर ठाउँ खोजिरहेको छु भन्ने कुरा भएको छ। वीरेन्द्रनगर चोकभन्दा तलतिर एउटा ठाउँ हेरिया छौँ हामीले, त्यो ठाउँमा तपाईँको सहमति भयो भने तपाईँहरू बनाएर दिन सक्छु भन्ने कुरा गरेर आएर अब त्यो ठाउँको अवलम्बनको लागि अहिले हामी केही मान्छेहरू त्यहाँ जाँदैछौँ।
अहिले अब हाम्रो रोजीरोटी खोसिएको छ, अब त्यसको लागि हामीले अब कुन निष्कर्षमा जाने भन्ने कुरो छ। यो बजारभित्रको जग्गा उपलब्ध गराउँछौँ भन्ने कुरोभित्रबाट आइरहेको छ अरे, त्यति हामीलाई जान्छ अब के कस्तो। अहिले अब हामी हेर्छौँ, हेरेर आफ्नो जीविकोपार्जन हुने जस्तो छ भने अब त्यसलाई सहमतिको रूपमा लिनु पर्ला, यदि छैन भनेपछि त्यसलाई सहमतिको रूपमा लिएर क्यार्ने।
हाम्रो माग त अब के थियो भने अब यस्तै कुनै मान्छे चल्ने ठाउँ होइन, कुनै माथि अलिकति आज कति धेरै भएको ठाउँ चाहिएको थियो, त्यस्तो सोचेर हामीले अब दिन्न होला सायद होइन। अब कहाँ दिने के दिने भने के थाहा अब कति कुनामा दिउने के गर्ने हामीले, होइन जङ्गलमा दिएर बसेर काम छैन, त्यो त गाई बेसी पाल्ने ठाउँ चाहियो।
अब यो जनताले दुःख पाइराख्ने हो कि अब जनतालाई अहिलेसम्म आफ्नै तरिकाले आफ्नो यथाशक्ति सानो पसल गरेर सडकको छेउमा आफ्नो जीविका गर्दै आएको, अनि सरकारले के देखेर अहिले हामीलाई एक्कासी ल हामी त त्यत्तिकै सडकमा भिखारी जस्तो बसेको जस्तो उहाँहरूले महसुस गरेर ल लातले हुर्या जस्तो गरेर ल उठ्नुहोस् भनेर त्यसरी एक्कासी पन्छाउन खोज्नु उहाँको कर्तव्य हो कि अधिकारको कुरो हो? उहाँको शर्त के छन्? अनि उहाँहरूले अब सबै ठाउँमा जहाँ व्यापार हुन्छ त्यस्तो ठाउँ उहाँहरूले देखाइदिनु पर्यो, हामी कहाँ गएर हामीले जीविका गर्न सक्छौँ, हाम्रो व्यापार चल्छ त्यस्तो ठाउँ देखाउनु पर्यो।
जहाँ पहल हुन्छ, जहाँ ग्राहकहरू आउँछ, अनि त्यस्तो ठाउँमा हामीलाई जग्गा चाहियो कि अब जस्तै कुना कुनामा दियो भने त्यहाँ के व्यवसाय चल्यो र, अनि हामीलाई अलि मान्छेको चहल पहल होस्, अलि यो उसको बस पार्कको अनि यो भ्यालीभित्रको एकदमै महत्त्वपूर्ण ठाउँ एरी चोक यो भित्रभित्र दियो भने हामीले अनि चाहिँ त्यहाँ हाम्रो व्यवसाय चल्छ र हाम्रो रोजीरोटी त्यहाँ चल्छ, त्यो हामीले इच्छा मङ्गलगढी चोकनिर।
हामीसँग छिमेक सेरेफेरसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले लैङ्गिक हिंसा कम गर्न महिलाहरूलाई आर्थिक रूपमा बलियो बनाउनु पर्नेमा सरकारवालाको जोड, वीरेन्द्रनगरमा सुझाव सङ्कलन, वीरेन्द्रनगर नगरपालिकाले विकल्प नदिएर हटाएँदा मर्का परेको फुटपाथ व्यवसायको गुनासो, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्ने नगरपालिकाको भनाई लगायतका खबर प्रस्तुत गर्यौँ।
अब बाँकी खबर। बाँकीको राप्ती सुनारी गाउँपालिकामा पार्टीबाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। राप्ती सुनारी आठमा रहेको शिवशक्ति सामुदायिक वनको जंगलमा पर्ने डबका खोलामा घाँस काट्न गएका बालापुरका 60 वर्षीय ठगी खड्काको ज्यान गएको हो। यसअघि पनि आइतबार बाँकेको कोहलपुर नगरपालिकामा 13 खर्क 12 नयाँ बस्तीमा 75 वर्षीय काली बस्नेतको जंगलमा घाँस काट्न गएका बेला पाटेबाको आक्रमणमा परि मृत्यु भएको थियो। बस्नेत मनोकामना मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटेबाघले आक्रमण गरेको हो। अघिल्लो वर्षको तथ्याङ्क अनुसार निकुञ्जमा हाल 21 पाटेबाघ रहेका छन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 4 को भैरव सामुदायिक वनको हाताभित्र प्रादेशिक शहीद स्मारक स्मृति पार्क तथा वनस्पति उद्यान निर्माण हुन लागेको छ। कर्णाली प्रदेशको वन तथा वातावरण निर्देशनालयले पार्क निर्माण गर्न लागेको बताएको छ। पार्कको शिलान्यास गर्दै कर्णाली प्रदेश सभाका सदस्य यामलाल कडेलले शहीदहरूको योगदानलाई स्मरण गर्नुभयो। उहाँले प्रदेश राजधानीमा अर्को पर्यटकीय क्षेत्रको विकास हुन लागेको भन्दै पार्कको काममा कुनै पनि बहानामा बीचमा नरोक्न, अलपत्र नपार्न निर्माण कम्पनीलाई सुझाव दिनुभयो। नेता कडेलले वरिपरिका सामुदायिक समुदायहरूले पनि अपनत्व महसुस गरे गरेर समयमै सक्नका लागि पहल दबाव र निगरानी गर्न आह्वान समेत गर्नुभयो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले नगरपालिकाभित्र निर्माण हुने शहीद स्मृति पार्कले नगरको मात्र नभई समग्र जिल्ला र प्रदेशको गरिमा बढाउने बताउनुभयो। उहाँले स्थानीय सरकारबाट पनि हुने सहयोगका लागि आफू सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। वन तथा वातावरण निर्देशनालय कर्णाली प्रदेशका निर्देशक शिवराम अधिकारीले पार्क निर्माणको लागि गत वर्षदेखि नै सुरु हुनु भए पनि कर्मचारी समायोजक कार्यालय खारेजका कारण एक वर्ष ढिलाइ भएको बताउनुभयो। यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 4 वडा अध्यक्ष नीलकण्ठ खनालले वडाभित्र निर्माण हुने प्रदेशको गौरवको योजना भएकाले यसमा चासो राख्न वडावासीसँग आग्रह गर्नुभयो। निर्देशनालयको भू तथा जलाधार व्यवस्थापन अधिकृत शिखर चपाईले यो पार्क 8 करोड बढीको लागतमा निर्माण हुने बताउनुभयो। यस वर्ष पार्कका लागि 2,50,00,000 बजेट विनियोजन गरिएको जनाइएको छ।
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद 4 दिने भ्रमणका क्रममा आज हिजो काठमाडौँ आउनु भएको छ। उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गर्नुभएको छ। उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आज भेटघाट गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारीले आफ्ना बंगलादेशी समकक्षी नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा आज बेलुका राजकीय भोजको आयोजना समेत गर्नुभएको छ। हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग बेग्ला बेग्लै शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ। यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजना निर्माण सुरु भएको 14 वर्ष बितिसक्दा पनि अहिलेसम्म 60% मात्रै काम सम्पन्न भएको छ। सरकारले आफ्नै स्रोतमा 2063 माघदेखि निर्माण सुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो। 25 अर्ब रुपियाँको लागतमा निर्माणाधीन आयोजनामा 60% काम सम्पन्न भएको आयोजनाका प्रमुख कृष्ण प्रसाद नेपालले बताउनुभयो। उहाँका अनुसार सिक्टाको सबै काम यही आर्थिक वर्ष 76-77 भित्र सम्पन्न गर्न सरकारले लक्ष्य लिएको छ। आयोजनाको 45.25 किलोमिटर लामो पश्चिमी र 53 किलोमिटर पूर्वी नहरबाट बाँकेका 42,000 हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य लिएको छ। बाँकेमा 35,970 हेक्टरमा धान खेती हुन्छ भने करिब 25% क्षेत्रमा मात्रै सिँचाइ सुविधा रहेको छ। सिँचाइ सुविधा नहुँदा किसान वर्षेनी आकाशे पानीको भरमा धान खेती गर्न बाध्य भएका छन्।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएको छ। नगरपालिकाभित्रका नागरिकलाई सहुलियत यातायातको व्यवस्था दिने योजनासहित नगर बस सञ्चालनमा ल्याइएको हो। नगरपालिकाले कर्णाली प्रदेशमा नै पहिलो पटक नगर बस सेवा सुरु गरेको जनाएको छ। नगर क्षेत्रका सबै भूभागमा बस सञ्चालन हुने गरी 3 नगर बस सञ्चालन गरिएको नगर प्रमुख विशाल शर्माले बताउनु भएको छ। उहाँका अनुसार सहुलियत भाडादर कायम गरी नगरपालिकाले 26 र 32 सिट क्षमताका 3 नगर बस संसारमा ल्याएको छ। बसका लागि विभिन्न रुटको भाडादर निर्धारण गरिएको छ र टिकट समेत अनिवार्य गरिएको नगर प्रमुख शर्माको भनाइ छ। नगरपालिकाले नगर बसमा अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक र विद्यार्थीलाई भने छुटको व्यवस्था गरेको छ। यस्तै 5 वर्ष मुनिका बालबालिका तथा 80 वर्ष माथिका ज्येष्ठ नागरिकलाई निशुल्क यात्राको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ। नगर बस सञ्चालन भएसँगै अबदेखि चौरजहारी बजार उपत्यकाका कुनै पनि स्थानमा यात्रा गर्न प्रति व्यक्ति 20 रुपियाँ भाडा लाग्छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सल्यानको छत्रेश्वरी गाउँपालिका 2 बुरासीमा केवी खेतीतर्फ किसानको आकर्षण बढेको छ। त्यहाँका 22 किसानले अहिले व्यावसायिक रूपमा किवी खेती गरिरहेका छन्। बुरासीमा 4,200 किवी बिरुवा रोपिएको किसान तेजबहादुर योगीले बताउनु भएको छ। पहिले मकै आलु लगायतका खाद्यान्न बाली लगाउने गरेको भए पनि राम्रो आमदानी नहुने भन्दै किवी खेतीतर्फ आकर्षित भएको उहाँको भनाइ छ। अन्य खाद्यान्न बाली भन्दा किवीबाट राम्रो आमदानी हुन थालेपछि 35 रोपनी क्षेत्रफलमा झण्डै 700 बिरुवा किवी लगाएको उहाँको भनाइ छ। किवी प्रति बोट 50 किलोसम्म फल ने पनि उहाँको भनाइ छ। किवीको बिरुवा प्रति गोटा 300 र फल प्रति किलो 400 रुपियाँमा बिक्री भइरहेको किसान जलेश्वर बस्नेतले बताउनु भएको छ।
कृषि वन विज्ञान क्याम्पस सञ्चालनका लागि सुर्खेतको चौकुनेमा सुरु भएको महायज्ञमा हिजोसम्म 45 लाख दान सङ्कलन भएको छ। महायज्ञमा हिजो मात्रै 91 जनाले दान गरेका छन्। समृद्ध चौकुनेको आधार प्राविधिक शिक्षाको पूर्वाधार भन्ने मूल नाराको साथ सुरु भएको महायज्ञ 29 गतेसम्म सञ्चालन हुनेछ। महायज्ञ सञ्चालनमा बडाली सामुदायिक वन उपभोक्ता समितिले सबैभन्दा धेरै 21 लाख दान दिएको छ। क्याम्पस सञ्चालनका लागि भौतिक पूर्वाधार विकास गर्न धार्मिक महायज्ञको सञ्चालन गरिएको जनाइएको छ।
डोटीका 5 स्थानीय तहका 10 ओडाहरू स्वास्थ्य चौकी विहीन रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। नेपाल सरकारको स्वीकृत मापदण्ड अनुसार प्रत्येक ओडामा एक आधारभूत स्वास्थ्य केन्द्र हुनुपर्ने व्यवस्था भए पनि जिल्लाका 10 ओडाहरूमा स्वास्थ्य चौकी छैनन्। जिल्लाका 9 स्थानीय तहमा कुल 65 ओडा रहेकोमा 55 ओडामा मात्रै मापदण्ड अनुसार स्वास्थ्य जस्ता रहेका छन्। स्थानीय तहहरूले न्यूनतम स्वास्थ्य सेवामा जनताको सहज पहुँचका लागि जिल्लाभरिमा 31 स्वास्थ्य इकाइहरू स्थापना गरेका छन्। यस्तै स्वास्थ्य कार्यालय डोटीका तथ्याङ्क अधिकृत तथा सूचना अधिकारी महेश बोहराले स्वास्थ्य चौकी स्थापनाका लागि पहल भइरहेको दावी गर्नुभएको छ।
भेरी खबरमा अब लागौं एउटा विदेशको खबरतर्फ। भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागू भएको छ। गएको 15 दिनदेखि सत्ताका लागि उथलपुथल भए पनि कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको हो। भारतका राष्ट्रपति रामनाथ कोविन्दले महाराष्ट्र राज्यपालका भगत सिंह कोसियारीले गरेको सिफारिसलाई अनुमोदन गर्नुभएको हो। राज्यपाल कोसियारीले महाराष्ट्रमा कुनै पनि दल सरकार बनाउने अवस्थामा नरहेको भन्दै राष्ट्रपति शासन लागू गर्न उत्तम विकल्प भएको भन्दै राष्ट्रपति कोविन्दसँग अनुमति माग्नु भएको थियो। राज्यपालले भारतीय जनता पार्टी, शिवसेना, नेसनलिस्ट नेपाल कङ्ग्रेस सरकारलाई बनाउन मौका दिए पनि कसरी पनि बहुमत जुटाउन सकेका थिएनन्।
भेरी खबरको अन्त्यमा अब केही खेल खबर। सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न मैत्रीपूर्ण क्रिकेटको उपाधि एमएस क्रिकेट एकाडेमी सुर्खेतले जितेको छ। फाइनलमा आयोजक एमएस एकाडेमीले महाभद्रकाली दाङ क्रिकेट क्लबलाई 51 रनले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको एमएसले निर्धारित 20 ओभरमा 2 विकेट गुमाउँदै 196 रन बनाएको हो। एमएस रविन्द्र जङ शाहीले 43 बलमा विस्फोटक ब्याटिङ गर्दै 89 रनको योगदान दिँदा भविन सारु मगरले 50 रनको अर्धशतकीय पारी खेल्नु भएको हो। भद्रकालीका जम्बो मगर र राजेन्द्र शाहीले समान 1-1 विकेट लिनु भएको हो। यस्तै भद्रकालीले 19.3 ओभरमा सबै विकेट गुमाउँदै मात्र 144 रनमा समेटिएको हो। एमएस क्रिकेट एकाडेमीको आयोजनामा मैत्रीपूर्ण प्रतियोगितामा 2 दिनसम्म सञ्चालन भएको एकाडेमीका सञ्चालक मोहन शाहीले बताउनु भएको छ। उहाँले सुर्खेतमा क्रिकेटको माहौल बढाउनका लागि आगामी दिनमा पनि क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने बताउनु भएको छ।
खेलकै अर्को प्रसङ्गमा घरेलु टोली बङ्गलादेशमाथि सोझो सेटमा जित निकाल्दै नेपाल एक खेल बाँकी छँदै एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले बङ्गलादेशमाथि 25-7, 25-6 र 25-6 सहज जित दर्ता गरेको हो। नेपालको जितसँगै मालदिव्सले पनि एक खेल अगावै फाइनल स्थान बनाएको छ। फाइनल खेलअघि भोलि आज नेपाल र मालदिव्स लिग चरणको अन्तिम खेल खेल्न लागेका छन्। यो खेल लिग चरणको पहिलो र दोस्रो टोलीको टुङ्गो लाग्नेछ। नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा किर्गिनिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। 3 खेलबाट 9 अङ्क जोड्दै नेपाल शीर्ष स्थानमा छ भने समान खेलबाट 8 अङ्क जोडेको मालदिव्स दोस्रो स्थानमा छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
लैङ्गिक हिंसा कम गर्न महिलालाई आर्थिक रूपमा बलियो बनाउनु पर्ने सरकारलाई जोड। वीरेन्द्रनगरमा सुझाव संकलन।
वीरेन्द्रनगर नगरपालिकाले विकल्प नदिएर हटाउँदा मर्कामा परेको फुटपाथ व्यवसायको गुनासो। प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्ने नगरपालिकाको भनाई।
राष्ट्रिय गौरवको सिक्टा सिसाई आयोजनाको काम सुस्त। 14 वर्षमा 60% मात्रै काम सम्पन्न।
र घरेलु टोली बङ्गलादेशलाई हराउँदै नेपाल सिनियर सेन्ट्रल जोन सिनियर महिला भलिबलको फाइनलमा उपाधिको लागि मालदिवसँग प्रतिस्पर्धा गर्ने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।